साहित्य कार्यक्रम शब्द सृजनामा तपाईलाई स्वागत छ। सूत्रधार राम विकास। शब्द सृजनालाई तपाईँ काठमाडौँमा रेडियो थाहा संचार 99.4 र थाहा संचार नेटवर्कको साझेदार रेडियो स्टेशनहरूबाट देशैभर सुन्न सक्नुहुन्छ। शब्द सृजना क्याजुअल इन्टरभ्यू, बुक रिभ्यू, डिस्कोर्स र गसिपको वरिपरि घुम्ने गर्छ।
आजको अङ्कमा छन्द कवि संगीता खत्रीका तीनवटा कविताहरू र चर्चामा रहेको उपन्यास पैतालामाथि रिभ्यू गर्नेछौँ। सुरु गरौँ संगीता खत्रीको यो छन्द कविताबाट।
कविताको शीर्षक शोषण, छन्द शिखरिणी।
सबै ठुला हुन्छन् वरपर सबै गाल्नु छ भनी अझै लागेका छन् अब त कसरी ढाल्नु छ भनी बलेको त्यो बत्ती दिपदीप भयो निभ्छ कि यसै म छोपेरै बस्थे तर सब त गाह्रो छ नि उसै बसी खाने मान्छे विजय कसरी हुन्छ भन त लुटेका छन् आवाज र तनी मुखा छन् जनता म यस्तो हेरेरै सहनु कसरी यो जगतमा गरेछौ विश्वासै सकल दुनियाँले फगतमा अगेनो त्यो खाली गरिब घरमा बस्दछ यसै बडा सामन्तीले तर र पसिना खुस्दछ यसै पुकाराती गर्दै समय पनि हाम्रो बिति गयो समाजै यो फेर्ने भनिकन अबेरै अब भयो समाजै यो फेर्ने भनिकन अबेरै अब भयो।
पैताला उपन्यासमाथि पाठक तथा समीक्षकहरूले फरक फरक विचार व्यक्त गरेको पाउँछौँ। पैताला छ पनि कम्प्लेक्स नै, पैताला बुझ्नलाई केही पूर्व ज्ञानको आवश्यकता पर्ने देखिन्छ। कतिपय कुराहरू लेखकसँगै छलफल नगरी बुझ्न कठिन महसुस पनि हुन्छ। पैतालाको रिभ्यूको लागि हामीसँग स्टुडियोमा हुनुहुन्छ राम लोहनी र कपिल अन्जान। पोखराबाट टेलिफोन लाइनमा हुनुहुन्छ पैतालाका लेखक गणेश पौडेल। सुरु गरौँ बहस।
पहिला म कपिल सरसँगै कुरा गरौँ, यो उपन्यासको टेक्निकल पार्ट चाहिँ तपाईँले कस्तो पाउनुभयो?
वास्तवमै उपन्यास राम्रो छ, कुनै पनि एउटा सन्तान हरेकको लागि राम्रो हुन्छ नै। हामीले लेखिसकेको चिजलाई दोहोऱ्याएर पढे पनि कमी कमजोरीभन्दा बाहेकका कुरा हेर्ने हो भने एकदम राम्रो छ। तथापि यो उपन्यासको जुन खाका छ, जुन लेखकीय शैली छ, कन्टेन्टका कुराहरू छ, त्यसमा चाहिँ राम्रो हुँदा हुँदै पनि कतै थोरै हात हल्लाउन छुटेको जस्तो, होइन, विधायिका हातहरू हल्लाउँदा थोरै मान्छे अलिक चुकचुकाए जस्तो हुन्छ नि, त्यो कतै कतै मैले चाहिँ फिल गरेँ। किनकि विभिन्न ठाउँमा यो कथा घुमेको छ, अथवा भनौँ न लेखकले स्वयं त्यो पात्रहरू जन्माएर घुमाउनु भएको छ, त्यो कुरामा कतै न कतै टेक्निकल थोरै कुराहरू छुटेको छ कि लेख्दा लेख्दै, होइन, केही पाटोहरू अझै समेट्दिएको भए हुन्थ्यो कि भन्ने चाहिँ छ। मलाई लाग्छ त्यो कुरा हामी यो कार्यक्रम अवधिभर गर्नेछौँ।
राम सर, उपन्यासलाई तान्त्रिक कथा विधान भनियो, यो तान्त्रिक कथा विधान भनेको के हो सर?
यो तान्त्रिक कथा विधान भनेर जुन भन्न खोजेको छ, तन्त्रको अलिकति यसमा प्रवेश नै गरेको मैले पाएँ। र त्यसको च्याप्टर डिभिजनहरू जुन छ, जस्तो पहिलो अध्यायमा मूलाधार चक्रको चित्र छ, होइन, दोस्रो अध्यायमा स्वादिष्ठान चक्र छ, तेस्रो अध्यायमा मणिपुर चक्र, चौथो अध्यायमा अनाहत चक्र, त्यसपछि विशुद्ध चक्र, आज्ञा चक्र गरेर यो छवटा चक्रहरूको छवटा च्याप्टर छ। तर त्यो प्रत्येक च्याप्टरमा प्रत्येक चक्रको अवधारणालाई कतिको आत्मसात गरियो भन्ने कुराहरू चाहिँ मलाई अलिकति शङ्कास्पद लाग्यो, अलिक अपुगोगी जस्तो लाग्यो। तर यसलाई म तन्त्र विधान भन्दा नि रहस्य विधान चाहिँ बढी भन्छु।
गणेश सर,
हजुर,
यो तन्त्र विधान भने के हो सर?
अब विधान भनेको त विधि हो, अरे तन्त्र आफैमा एउटा विधि हो, तन्त्र पछाडि विधान खासमा नफैपेको भए पनि हुने शब्द चाहिँ हो, होइन?
हजुर,
यो समग्र कथा नै तान्त्रिक कथा नभएर कथा वाचन, कथा लेखन र त्यसको चाहिँ एउटा विधि तन्त्र रचना अनुसार गरिएको हो भन्ने मेरो चाहिँ आधारभूत मान्यता हो। र यसलाई चाहिँ कस्तो भन्दा कथा नै तान्त्रिक कथा हो भनेर बुझ्ने काम पनि भयो, त्यो चाहिँ अलिक त्यो होइन। त्यसलाई बाँध्ने जस्तो अघि सरले भन्नुभयो कि त्यहाँका केही च्याप्टरहरूलाई बीज मन्त्रहरूले बाँधिएका छन्, त्यो एउटा ढङ्गको कुरा भइ गयो, होइन। त्यसबाहेक पनि जस्तो तन्त्रको प्रयोग, जस्तो त्यसमा भएको नेपालगञ्जको इडापिङ्लाको किस्सा छ, होइन, त्यहाँ लोथिराको किस्सा छ, बिरेकुण्डको किस्सा छ, त्यस्तै मुन्दुममा उल्लेखित तन्त्र जो हामी प्राय गरेर मान्छेको अवसानपछि उसको अन्त्येष्टिको लागि प्रयोग गरिने एउटा तन्त्र छ, त्यो दुईवटा पुरुष र महिलाको लागि छुट्टा छुट्टै तन्त्र विधिको प्रयोग गरिन्छ। त्यसका केही अध्यायहरूलाई मैले इन्क्लुड गर्ने प्रयास चाहिँ गरेको। यो समग्र कथा नै तान्त्रिक नै होइन, यो कथा विधान अथवा कथा वाचन कथा लेखन विधि चाहिँ एउटा तान्त्रिक तवरको हो।
कपिल सर, यसमा एउटा फोन आउँछ नि सर, फोन आउँछ गरेपछि ट्विक ट्विक पछि स्विच अफ,
हजुर,
होइन, त्यो किसिमको प्रयोग सम्भवतः यो उपन्यासभन्दा पहिला अन्त कहीँ भइसकेको छ?
हो, मैले पढेको छु, ठ्याक्कै ब्रजेशले लेख्नु भएको छ या स्वयं लेखकले पनि त्यो पढ्न भ्याउनु भयो भ्याउनु भएन अथवा उहाँले मन परेर राख्नुभयो त्यो म जान्दैन, तर यो चाहिँ प्रयोग भएको छ नेपाली साहित्यमा छ। तर यो पनि सन्दर्भ कसरी आउँछ भन्दाखेरि मैले बुझेअनुसार म यहाँनिर थोरै त्यो मेरो पनि जिज्ञासा हो स्वयं लेखकसँग, फोन आउँछ, म्यासेज आउँछ, मेरो मतलब फोन पनि आउँछ, म्यासेज पनि आउँछ, त्यसपछि केही समयपछि त्यो बन्द हुन्छ र त्यसको प्रसङ्ग चाहिँ कहाँनिर जोडिन्छ, त्यसको सेफ ल्यान्डिङ खै होइन, आएपछि कतै न कतै त जोडिनु पऱ्यो नि त, यो मान्छे थियो या अर्को एडिसन आउँछ पैतालको म जान्दैन, तर त्यसको सेफ ल्यान्डिङ कहाँनिर छ मलाई चाहिँ त्यो लागिरहेको थियो।
गणेश सर,
अच्छा, एकदम कस्तो गजब कुरा। अच्छा, मैले के कुरा म भन्छु, जस्तो यो उपन्यासको अन्त्य र यो फोनको प्रसङ्गको अन्त्यको बारेमा मैले तिनवटा अन्त्य लेखेको थिएँ। जस्तो पहिलो अन्त्य यो जुन अन्त्य छ यो अन्तिम फाइनल यसलाई गरियो उपन्यासको अन्त्य। अर्को अन्त्य चाहिँ मैले कस्तो गरेको थिएँ भन्दा, जस्तो त्यहाँबाट प्रचण्ड त्यहाँबाट निस्केर गइसकेपछि जोसमणी माथि बरन्डाबाट उसलाई हेरिरहेको हुन्छ, उनी त्यहाँबाट उसलाई कफी खाने मनसुभा हुन्छ र त्यहाँबाट ऊ तल किचनमा भन्नुहुन्छ, किचनमा उसलाई थानेको हुन्छ प्रचण्ड गएपछि म एक्लै छु अब यो प्रयोगशालामा भन्ने ठानेको हुन्छ उसले। तल ओर्लिँदाखेरि त्यहाँ चाहिँ उसलाई त्यो म्यारेटर बुढी, त्यसको लोग्ने थ्रुपक, इडा पिङ्ला लगायतका जीवित पात्रहरू, मरेका त भएनन्, यसअघिका तमाम जीवित पात्रहरू किचनमा खाना पकाइरहेका हुन्छन् र त्यसै अन्त्य गरेको थिएँ मैले पहिले एउटा इन्डिङ। र अर्को इन्डिङ चाहिँ त्यहाँ त्यसपछि तल जाँदा त्यो के भन्छ उसको श्रीमती सारिका जो आत्महत्या गरेको हुन्छ त्यो सारिका नै त्यहाँ फेरि त्यहाँ पुनर्जीवित जस्तो तरिकाले आएको हुन्छ र सारिकालाई त्यहाँ देख्दा ऊ चाहिँ अचम्मित हुने, एउटा मरिसकेको जलिसकेको मान्छे कसरी आयो भन्ने प्रसङ्ग त्यहाँ एउटा विधिको प्रयोग गरेको थिएँ। त्योभन्दा अगाडि उसको एउटा जसमणिकै दुर्घटना देखाउनु पर्थ्यो त्यो चाहिँ, त्यस्तो खाले मैले इन्डिङ गरेको थिएँ। र यो उसको चाहिँ यो के भन्छ मोबाइल फोनको किस्सामा पनि मैले अन्तिम पटक जो गुफामा एउटा योनी गुफामा जो छिर्छ यो बुद्धिजममा यसको प्रयोग छ, त्यो योनी गुफामा ऊ छिर्नुभन्दा अगाडिपट्टि एउटा अन्तिम म्यासेज जुन उनलाई आउँछ त्यसमा चाहिँ तिमी गुफा प्रवेश गर भन्ने शब्द राखेर इन्डिङ गरेको थिएँ। तर मैले त्यसलाई पनि पछि काटेको हो। मैले किन काटेँ दुईवटा अन्त्यलाई, किन यो अन्त्यहीन बनाएँ मैले भन्दाखेरि त्यो मान्छेको जीवन त्यहाँ अगाडिपट्टि कतै एउटा लाइन पनि छ, हामी सबैको जीवन अन्त्य बिना नै सकिन्छ, हामी सबै जीवन त मर्छौँ हामी मर्छौँ तर हाम्रो अन्त्य चाहिँ खासमा हुँदैन, हाम्रा चाहनाहरूको, हाम्रा इच्छाहरूको, हाम्रा अभिलाषाहरूको, हाम्रा जिन्दगीका विभिन्न कुन्ठा उत्कण्ठाहरूको चाहिँ अन्त्य मान्छेको हुँदैन, हरेकको जीवन एउटा अधुरोपनको आदि आख्यान हो भन्ने मलाई चाहिँ भित्रबाट एउटा चाहिँ त्यो लागि आयो। र मैले के सोचेँ भन्दा यसलाई चाहिँ यतिकै अन्त्य गर्नुपर्छ, किन भन्दा पाठकले त्यसभन्दा पछाडि छङ्ग हुने जुन परम्परा छ नि, अब उपन्यास पढिसकेपछि अन्तिममा गएर ठ्याक्क चुङ्गिनुपर्ने, बिट मार्नुपर्ने, फुल स्टप हुनुपर्ने र यसरी चाहिँ कथा सकियो भनेर सुन्नेलाई सुनको माला भन्ने खाले चाहिँ जुन परम्परा थियो त्यसभन्दा अगावै मैले कथा अन्त्य गर्नुपर्छ र बाँकी पाठकको मस्तिष्कमा बाँकी बाँकी कथाले आफै पुरा गरोस् हुनुपर्छ भन्ने मलाई लागेर अनि अन्तिममा त्यस्तो गरे।
राम सर, यो फोनवाला किस्साले तन्त्र विधान भनेर जुन व्याख्या गरेको छ त्यसलाई के जस्टिफाई गर्छ?
यसले मलाई लाग्दैन तन्त्रलाई जस्टिफाई गर्छ, यो एक खालको कस्तो भनेदेखि एउटा सूत्र जस्तो त्यसलाई कथालाई बाँधिरहनको लागि पटक पटक फर्केर त्यही बिन्दुमा आइरहनको लागि चाहिँ अलिकति उपयोगी भयो जस्तो चाहिँ मलाई लाग्यो। त्यसबाहेक एउटा रहस्य जस्तो त म्याजिकको लागि चाहिँ यसलाई काम गर्यो, तन्त्रलाई काम गर्छ जस्तो चाहिँ पट्टु मलाई लाग्दैन।
गणेश सर,
हजुर,
यो प्रयोग तपाईँको ब्रजेशको जुनेलीमा भएको भन्ने कुरा छ, यसलाई चाहिँ के तपाईँले प्रयोग गर्नुभयो या आफ्नै नयाँ?
ब्रजेशजीलाई अब इमान्दार भएर भन्दा उहाँले नपढेको हुनाले मैले भन्न मिलेन है, त्यो टेक्निक चाहिँ मैले मेरो विशुद्ध पनि भन्दिनँ, यस्तो टेक्निकहरू अन्यत्र पनि भएका छन् होइन, यो अन्य धेरै किताबहरू विश्वव्यापी धेरै किताबहरूमा यस्तो प्रयोगहरू भएको छ। यसलाई टेक्निकली के भन्छ उपन्यास लेखनमा भन्ने ब्रेकर भन्छ क्या। यो ब्रेकर भने जस्तो तपाईँले एउटा कथा तानिरहेको हुन्छ, एउटा मुख्य मूल कथा बाहेक पनि एउटा कथा बिचमा एउटा यस्तो किस्सा आउँछ, तपाईँ उपन्यास पढिसक्नुभन्दा आफै पनि कथा गर्नुहुन्छ। त्यो ब्रेकर हो तपाईँ के याद दिलाइदिन्छ उपन्यासकारले भन्दा तपाईँ कथामा हो वास्तविक लोकमा एकछिन ब्रेक गरेर बुद्धलाई मनबाट बुद्धि भन्नको लागि एउटा ब्रेक हो क्या। त्यहाँको त्यो म्यासेज आउँछ, म्यासेज आएपछि तपाईँ त्यस्तो हाँस्नुहुन्छ पढ्दाखेरि, त्यो फेरि आयो भने त्यो केले एकपल्ट गर्नुहुन्छ। अनि तपाईँलाई कथाले जुन तानिरहेको छ त्यहाँ ब्रेक राख्छ, ब्रेक लागि तपाईँ आफ्नो वास्तविक दुनियाँमा आउनुहुन्छ। तपाईँको दिमाग कुनै कुनै उपन्यासहरू पुरै हृदय पढेर हृदयले सर्दै हुन्छ, त्यो ब्रेकरको उसको लागि यसलाई युज गरिएको हो। त्यो खास मेरो निजी टेक्निक नभएर यसमा धेरैले प्रयोग गर्नुभएको छ, जस्तो कतै यस्तै टेक्निक चाहिँ अर्को हाम्रो घाम किरीमा हाम्रो गर्नुभएको छ, उहाँले चाहिँ मोबाइल म्यासेजवाला टेक्निक होइन कि, विभिन्न ठाउँको इन्फर्मेसन राखिदिने जातको वास्तविक इन्फर्मेसन राखिदिने, कथाभन्दा बेगरको कुरा चाहिँ त्यहाँ राखिन्छ, ब्रेकरको युज गर्नुभएको छ। यस्तो टेक्निकहरू यो उपन्यास लेखनको एउटा आम टेक्निक हो, अब कम धेरै कमले प्रयोग गर्छन् यो चाहिँ, बज्रजीले गर्नुभएर मैले पनि पढ्नु पर्छ।
राम सर, यसमा जुन चित्रहरू प्रयोग भएको छन् यी चित्रहरूको बारेमा सबैले बुझ्दैनन्, यसको अर्थ के हो भन्ने कुरा चित्रमा व्याख्या पनि काहीँ पनि छैन। यसमा केही कोटेसन छन्, चित्र छ, काहीँ सङ्केत मात्रै छन्। खास यी चित्र जस्तो पहिल्यै चित्र, पहिलो चित्र, यो रुमीवाला चित्र, यो के हो सर?
यो चित्रमा गणेश जीलाई मलाई एउटा भन्न मन लागेको, उहाँले यो चित्र उहाँको मौलिक होइन, होइन उहाँले त्यो कतैतिर एक्नोलेज गरिदिनु पर्थ्यो होइन, त्यो एक्नोलेज मिथोलोजिकल फिगर चित्रहरू छन् त्यसको सङ्केतहरू अथवा यो स्रोतबाट आएको हो भन्ने उहाँले दिनु पर्थ्यो, त्यो नदिनु चाहिँ अब सायद के हो उहाँहरूको प्राविधिक कारण केही होला। जस्तो अब पहिलो चित्र रुमीको एक्सट्र्याक्सन छ, एउटा मैले यहाँ भन्नुपर्ने एक्सट्र्याक्सन जुन दिएको र त्यसमा भएको चित्रसँग खासै तादात्म्य छ जस्तो मलाई लाग्दैन। पहिलो चित्र वास्तवमा यो इजिप्टियन मिथोलोजीको चित्र हो यो, यसमा यो माथिल्लो स्त्री चित्र र तल्लो पुरुष चित्र जुन छ यो नट र जेब भनेर भन्छ, यो अचम्म के छ भने यो माथिको आकाश र धरती हो यो। अब अधिकांशमा हाम्रो के छ भने पृथ्वीलाई चाहिँ स्त्री मान्ने तर आकाशलाई चाहिँ पुरुष मान्ने हाम्रो परम्परामा चाहिँ यो इजिप्टियन मिथोलोजीमा चाहिँ स्त्री चाहिँ यसमा आकाश र यो धरती चाहिँ पुरुष भएको छ होइन, र दुईतिर खुट्टामा र हातमा दुईतिर क्षितिजमा छोइराखेको छ यो है, यो एउटा चाहिँ एउटा अब गड र हिभनको र पृथ्वीको एक खालको कनेक्सन भनेर बताउनु खोजेको यो। अब यो च्याप्टरमा यो प्रोलगको रूपमा प्रयोग गरिएको च्याप्टरमा चाहिँ कस्तो लाग्छ भने स्त्रीका जुन पात्र जुन न्यारेटर छ, न्यारेटरलाई प्रधान बनाउनको लागि यो चाहिँ प्रधान जुन आकाश पात्र छ स्त्री आएको देखिँदाखेरिमा हल्का जस्टिफाई चाहिँ मैले देखेँ यसमा अलिकति। र यो अधिकांश संसारमा भएका विभिन्न मिथोलोजिकल चित्रहरूमध्ये यो एउटा चाहिँ युनिक लाग्छ, अरू पनि होला मेरो जानकारीमा चाहिँ यो युनिक के माने भने स्त्रीलाई चाहिँ आकाश मानेको यो एउटा। अब अरू यो प्रोलगको रूपमा अरू लगातार यो भित्रभित्र पनि छ, लगातार छवटा अध्याय छ, छवटा अध्यायमा चाहिँ क्रमशः पहिलो छ मूलाधार चक्र, तर अब उहाँहरूले अब गणेशजीले थाहा पाइकन अथवा प्रकाशकको अथवा सम्पादकको केही समस्या होला, मलाई के लाग्ने उहाँले चक्रको बीज मन्त्रहरू बीजाक्षरहरू र यो कमलको दलहरूमा उहाँहरूले एकदमै गल्ती गरिदिनु भएको छ, जसले गर्दाखेरिमा गलत सन्देश गइरहेको छ। पहिलो चाहिँ मूलाधार चक्रको चारवटा ठिक छ, चारवटा पत्रदल यो ठिक छ, तर यसको बीजाक्षरको बारेमा उहाँले राखिदिनु भएन। अनि जस्तो ल लेखेको यो चन्द्रबिन्दु हुनुपर्ने शिरबिन्दु राखिदिनु भयो उहाँहरूले होइन, जस्तो अब अनि अरू अरू त्यसपछि अरू चक्रहरूमा कमल दलको त सङ्ख्या पटक्कै छैन, कमल दलको एकदमै यो ठुलो त्रुटि भन्छु म यसलाई। जस्तो दोस्रोमा स्वाधिष्ठान चक्रमा नि चारवटा दल छ, उहाँ चाहिँ बिजाक्षर भयो, यसमा चाहिँ छवटा हुनुपर्ने, छ पत्रे कमल हुनुपर्ने होइन। यो मणिपुर चक्र यसमा चाहिँ दस दल, यसमा दस दल छ फेरि र छ यसमा ठिक छ, बिजाक्षर छ, अरू प्रत्येक दलमा चाहिँ एक एकवटा अक्षर हुन्छ। यो अचम्मको हाम्रो चाहिँ पचासवटा वर्णमालामध्ये चाहिँ यो छवटामा पचासवटा वर्णमाला बाँडिएको छ है, यो यो रहस्य छ यसमा यो। अब यो प्रति उहाँले गणेशजीलाई थाहा भएर पनि मलाई लाग्छ उहाँले त्यसमा ध्यान नदिनु चाहिँ यो पुस्तकको प्राविधिक कमजोरी हो जस्तो लाग्यो मलाई। जस्तो पछि अनाहत चक्रमा पनि दसवटा मात्रै दल छ, जबकि बाह्रवटा हुनुपर्ने, अब यो एकदम ऱ्यान्डम भयो क्या यो। जस्तो विशुद्ध चक्रमा सोह्रवटा हुनुपर्ने होइन, यो विशुद्ध चक्रमा सोह्रवटा हुनुपर्ने, अदेखि अहसम्म सोह्रवटा अक्षरहरू यसमा प्रत्येक पत्र दलमा हुनुपर्ने यो यो। अनि यो क्रमशः चाहिँ जस्तो अन्तिममा यो जुन आज्ञा चक्र छ, आज्ञा चक्र ऊ छ, ओम हुनुपर्ने यो है। अब यस्ता यस्ता खालका केही प्राविधिक त्रुटिहरू बाहेक यो रमाइलो रमाइलो खालको नयाँ खालको अध्याय यो हो भनेर बुझिने खालको ढङ्ग चाहिँ छैन। मूलाधार चक्रमा किन त्यो भयो? मूलाधार चक्र भनेको एक खालको चाहिँ शक्तिको संरक्षण अथवा शक्ति संरक्षण भएको अथवा त्यसमा चाहिँ अव्यक्त अवस्था हो। तर त्यो अव्यक्त अवस्था देखिन्छ एक खालको, त्यो उसको चाहिँ पहिलो अवस्थामा उसको व्यक्तिगत जीवनी असन्तुलन भइरहेको छ यो जुसमणिको। तर त्यसपछिको स्वाधिष्ठान चक्रमा उसको चाहिँ अचिभमेन्ट केही हुनुपर्ने, त्यसो मणिपुर चक्रमा केही खालको प्राप्ति हुनुपर्ने अथवा यस्तो खालको क्रमशः हुनुपर्ने चाहिँ त्यति प्राप्ति क्रमबद्ध ढङ्गले भए जस्तो चाहिँ मलाई लागेन। तर चित्रहरूमा अब एक्नोलेज नगर्ने एउटा कुरा, अब त्यसै गरी जस्तो पहिलो च्याप्टरभित्र अर्को चित्रहरू छ फेरि, जस्तो एउटा चाहिँ यो 26-27 पेजमा यो कस्मिक सर्पेन्टको एउटा सर्पको मुखमा सर्पको पुच्छरै गइरहेको, त्यो भित्र चाहिँ महामृत्युञ्जय मन्त्र छ। अब यो ग्रिक मिथोलोजीमा पनि पाइन्छ यो, है पुरानो पुरानो हामीहरूको पूर्वीय दर्शनहरूमा पनि पाइन्छ। यो चाहिँ यो साइक्लिकल नेचरहरू, जुन जन्म र मृत्युको, सृष्टि र प्रलयको साइक्लिकल नेचरलाई जनाउन यो सर्पेन्टहरू प्रयोग गर्ने चलन छ। जस्तो चाइनिजहरूमा इङ याङ चलन छ होइन, सर्कुलर। अब यी कुराहरूलाई उहाँले देखाउन चाहिँ खोज्नु, जति चित्रमा मैले अपेक्षा गरेको थिएँ भित्रको कन्टेन्टमा अब मैले नबुझेको हो अथवा पर्याप्त वर्णन नपुगेको हो, यो मलाई अलि लाग्यो। गणेशजीले यसमा स्पष्ट पार्नु होला। त्यसपछि यो कमण्डलुको चित्र छ, यो 41 पेजमा कमण्डलु ठिक छ, किनभने जोगी भएर जसमणि हिँडेको कथा हो यो देखिन्छ। त्यसपछि रुमीको चित्र छ, पागौलियामा रुमीको पपुलर फोटो छ, यो पनि राम्रै छ, यो खासै नहुने होइन। त्यसपछि एउटा चाहिँ यो पिक्टिस बिस्टको प्रसङ्ग छ यसमा, अर्को मुजिङ्ना खायङनाको चित्र, यो ठिक छ, यसमा चाहिँ भित्रको प्रसङ्ग अनुसारै चित्र परिरहेको देखिया छ। अनि अर्को इडारा पिङ्गलाको चित्र पनि ठिकै छ, यसभित्र इडारा पिङ्गलाको चित्र छ, जुन दुईवटा सर्पहरू जब खप्टिएर 7 बिन्दुहरू बनेका छन्, 7 बिन्दुको वर्णन पनि यहाँ छ। जस्तो यो म अलिकति पढेर सुनाऊ, अहिले यो उल्लेखनीय पनि छ। सबभन्दा बढी तन्त्रलाई इफेक्टिभली प्रयोग गरेको मलाई यहाँनिर देखेँ मैले। सबैभन्दा तल पुछारतिर रातो गुलाब थियो, त्यसभन्दा सुन्तला रङको, त्यसपछि माथि पहेँलो, त्यसमाथि चाहिँ करि सानो, 5 निलो, 6 इन्डिगो, यो प्रत्येक चक्रहरूको एउटा एउटा आफ्नो रङ छ। त्यो रङहरूलाई उहाँले राम्रोसँग चाहिँ यसलाई 7 रङको र अन्तिमको बैजनी रङ खाली भनेर जुन यो सहस्रार चक्रको प्रसङ्ग बाँकी उहाँले देखाउनु भएको छ, यो प्रभावकारी छ यसमा। अब यिनीहरू हुन् जस्तो चाहिँ अब पछि 264-265 पेजमा एउटा चाहिँ अब सिल अफ रामको चित्र छ एउटा, होइन यी चित्रहरू अन्तिममा अन्तिमको एउटा भनौँ, उहाँले चाहिँ क्युआर कोडको एउटा चित्र राख्नु भएको छ रहस्यको लागि, सम्भवतः अन्तिमको चित्र हो, क्युआर कोडको चित्र छ यो, जहाँ कार्ल मार्क्सको एक्सट्र्याक्सन भएर क्युआर कोडको क्विक रेस्पोन्स कोडको यो चित्र, यो मलाई लाग्छ अलिकति अब स्क्र्याच गरेर मात्रै मिनिङ खोज्नुपर्ने एउटा सङ्केतको लागि उहाँले राख्नु भएको क्युआर कोड यीहरू भए। तर यसबाहेक पनि कथामा पनि उहाँले केही यस्ता खालका मिथोलोजिकल पात्रहरू राखिरहनु भएको छ, जस्तो सबभन्दा मलाई आकर्षक लागेको अनि उहाँले सुन्नु होला, मैले सम्झेको बेला भनिहालौँ, यो सामसुन र डिलिलह, यो चाहिँ बुक अफ जजेजमा यो उसको बाइबलमा छ जस्तो लाग्यो ईश्वरी मलाई, होइन। उहाँले यसमा यो पूर्वी हाम्रो ठाउँमा चितवनमा लगेर नयाँ ढङ्गले यसलाई चाहिँ सेटअप गराउनु भएको, मुक्तिनाथसँग जोड्नु भएको, यो मलाई रमाइलो लाग्यो। विशेष गरी स्यामसोनलाई चाहिँ यो बृहस्पतिको छोरा, डेलिलालाई चाहिँ शुक्रको छोरी भनेर उहाँले जुन खालको एउटा प्रोजेक्सन गराउनु भएको छ, त्यो एक खालको रमाइलो खालको ठाउँ। अरू पनि छन् मिथोलोजिकल फिगरहरूलाई, विशेष गरी इडारा पिङ्गलालाई उहाँले अर्को एउटा मिथसँगलाई जोड्नु भएको छ यस्ता खालका, तर कथाहरूलाई जोड्न खोज्नु भएको छ, च्याप्टरहरूको डिभिजन पनि ठिक छ, तर चित्रहरूको एक्नोलेज र त्यो चित्रहरूको जानकारी नदिँदा र यो चक्रहरूको पर्याप्त र स्पष्ट नदिँदाखेरिमा चाहिँ अलि त्यसको मिनिङ के हो भन्ने चाहिँ स्पष्ट छैन।
यो पहिलो विश्रामपछि तपाईँलाई पुनः स्वागत छ शब्द सृजनामा, साथमा छु म राम विकास, र आज हामी बहस गरिरहेका छौँ गणेश पौडेलको उपन्यास पैतालामाथि, र सँगै हामी प्रस्तुत गरिरहेका छौँ संगीता खत्रीका छन्द कविताहरू। फेरि पनि संगीता खत्रीको यो अर्को एउटा छन्द कविता,
कविताको शीर्षक आमा, छन्द मन्दाक्रान्त। आमा मेरो जगत भरमा दुःखमा खेल्नु खेल्यौ, हाँस्दै हाँस्दै असहज यहाँ दासत्व झेल्नु झेल्यौ, चल्दा लामो सडकतिर जो युद्ध सङ्ग्राम बेला, सन्तानको हर पल खुसी मानिनौ है झमेला, हुर्कायौ है असलमतीले रुष्ट बोली नबोली,
दानै गर्यौ जगत भरमा आफूरी तेरा झोली बग्दाखेरि खलल पसिना पुस्ने साथी बनाउला पर्दा तिम्रो सब विपदमा संकटै त्यो खनाउला यस्तो सन्ता नम भुवनमा बन्न खोज्ने छु आमा तिम्रै हाँसो मन बगलमा सर्व रोज्ने छु आमा जस्तै दुःखै घडी विपदमा आत्तिने छैन कहिले दम्बी आडम बरफगतमा मात्तिने छैन कहिले दम्बी आडम बरफगतमा मात्तिने छैन कहिले।
संगीता खत्रीको यो छन्द कवितापछि फेरि पनि म जोड्न चाहन्छु बहस। बहसका निमित्त हामीसँग हुनुहुन्छ राम लोहनी र कपिल अञ्जन, त्यसै गरी टेलिफोन लाइनमा हुनुहुन्छ पैतालाका लेखक गणेश पौडेल।
पहिलो कुरा त एक्नोलेजमेन्ट नदिनु भएको कुरा आयो।
खासमा मैले पछाडिपट्टि बिब्लियोग्राफी नै दिएको थिएँ क्या पहिला, अनि दिँदाखेरि त धेरै लामो भयो, त जस्तो रुमीको देखुन्ट लिएर त्यहाँका चित्रहरूको धेरैवटा एक्सपर्टहरू लिएको ती सबैको दिँदाखेरि बडो हुने भयो। अनि मैले धेरैसँग सल्लाह गरेँ, गर्दाखेरि यो आख्यान भएको हुनाले त्यो जुन भनाइ कोटेसनै राखिन्छ त्यो चाहिँ कसले भने राख्ने होइन, त्यो पनि पुराना सबैले चिन्ने भएको हुनाले अन्य त्यस्तै पर्दैन भन्नुभयो। र जुन जस्तो तपाईँको पहिलो चित्र कस्तो राम्रो कुरा गर्नुभयो सरले, त्यो राम्रो ज्ञान राख्नु भएको रहेछ। जस्तो त्यो अगाडिको चित्र महिला र पुरुषको जुन महिला तल पुरुष भएको चित्र त्यो एउटा चेन नै हो। जस्तो अर्को चाहिँ जुन तपाईँले महामृत्युञ्जय मन्त्र राखेको जुन चित्र छ सर्प सरपञ्चले आफ्नो खुसार आफैले खाएको, यो चाहिँ खास जोरोस्ट्रियन थ्योरी हो क्या, जसले चाहिँ जस्तो निश्चयको एउटा फिलोसफी छ थ्योरी अफ रिकरेन्स भन्छ त्यसलाई, उसले के भन्छ भन्दा आज तपाईँ हामी सबै चारजना यसरी म यहाँ फोनमा तपाईँहरू त्यहाँ बसेर यसरी गफ गरिरहेका छौँ, अबको हजारौँ लाखौँ करोडौँ या कयौँ वर्षपछि के हुन्छ भन्दा हामी यसरी नै फोनमा यसरी नै कुरा गरिरहेका हुनेछौँ, यो यही इभेन्ट कुनै कालखण्डमा फेरि रिपिट हुनेछ भन्ने त्यो एउटा थ्योरी छ क्या। त्यो थ्योरीको खास देख्दाखेरि हामीलाई अचम्मै त्यस्तो पनि कहीँ हुन्छ र भने जस्तो लाग्छ, तर खास थ्योरी के भन्दा संसार सीमित छ, यहाँका साधन स्रोतहरू सीमित छन्, यहाँका आकाशीय पिण्डहरू सीमित छन्, यहाँको स्पेस सीमित छ, त्यो सीमित स्पेसमा तपाईँले भएका सामग्रीलाई चलाउनु भयो क्या। जस्तो तपाईँको एउटा टेबलमा एउटा त्यो टेबलभन्दा एउटा थालमा पाँचवटा रङका गुच्छाहरू राख्नुभयो, त्यसलाई ठाउँ फेर्नु भयो, अथवा कुनै एउटा आठवटा कोठामा आठवटा अक्षर राखेर फेरि राख्नुभयो भने एक न एक पटक नै तिनीहरू रिपिट हुन्छन् हुनै पर्छ, किन त्यो अरू चेन्ज गर्ने स्थानै रहँदैन भन्ने एउटा थ्योरी हो, त्यो थ्योरी अफ रिकरेन्स हो। त्यो थ्योरी अफ रिकरेन्सलाई नै के मानिन्छ भन्दा मुख्यतया महामृत्युञ्जय मन्त्रको एउटा बीज मानिन्छ, यो त्यो जोरोस्ट्रियन थ्योरी त्यो मेडिटेरियन सीको साइडमा त्यहाँ जराथुस्र पछि उनले दशस्पत गराथुस्र भनेर त्यसबाट निश्चयले लेखे पनि त्यसको एउटा चाहिँ ठुलो प्रभाव थियो ममा, त्यो अगाडिपट्टिको जो इजिप्सियन त्यो स्त्री माथि पुरुष तल भएको त्यो टाउकोमा सर्प पनि छ होला होइन, त्यो र अनि त्यो सर्पले सरपञ्चले खाएको चित्रहरूको एसिमिलेसन एउटै हो, तिनीहरूले दिने मिनिङ चाहिँ लगभग एउटै नै हो होइन। र पछाडिपट्टि एउटा जो भूकम्पको प्रसङ्ग पनि छ त्यसमा पनि एउटा तन्त्रकै चित्र हो, त्यो चाहिँ त्यो के भन्छ त्यसको नाम मैले ठ्याक्कै अलिक गाह्रो गाह्रो नाम छ, जापानीहरूको हो, त जापानिज मिथमा चाहिँ के हुन्छ भन्दा तलपट्टि एउटा माछा, हामीले पनि माछाले काँध फेऱ्यो भने भूकम्प जान्छ भन्छौँ, तर त्यो माछालाई तिनीहरू क्याटफिस हो टाइप अफ क्याटफिस, त्यसले चाहिँ त्यो डेमनको रूपमा उनीहरूले लिन्छन् त्यसलाई चाहिँ, त्यसको कारणले भूकम्प जान्छ भन्ने चाहिँ उनीहरूले गर्छन्। त मैले भूकम्पमा पनि जस्तो टाइमलेसनेस थ्योरीलाई युज गरेको हो क्या, जस्तो एउटै सेम पात्रले होइन 90 को भूकम्प पनि बिहोर्छ, 45 को भूकम्प पनि बिहोर्छ, र अहिले हामीले अस्ति भर्खर बिहोरेको भूकम्पलाई पनि उसले तिनवटै महाभूकम्प नेपालकोलाई बिहोर्छ, तर एउटा भूकम्प बिहोरेर अर्को भूकम्पमा पुग्दाखेरि टाइम कोल्याप्स भएको होइन, त्यस्तो चाहिँ एउटा मिनिङलाई चाहिँ थ्योरी अफ रिकरेन्सकै मिनिङलाई चाहिँ त्यहाँ दिन खोजेको, रिपिटेडली एकै इभेन्ट एउटैचोटि आयो भने आउन सक्छ भनेर। अब यो खासमा अर्को कुरो के भन्दा मैले त्यो चित्रहरू राख्नुको अर्को त्यस्तो ठुलो महान उद्देश्य पनि खासमा केही पनि होइन, यसलाई ग्राफिकली पनि यसलाई युज गरौँ, यसको मिनिङलाई अगाडिबाट क्यारी गरौँ भन्ने तरिकाले नै राखेको हो, यसमा ठुलो उद्देश्य चाहिँ खासमा होइन, किन भन्दा उपन्यास हेर्ने चिज पनि टेक्निकल्ली हो के हदसम्म। मैले जस्तो यो तपाईँले पढिरहनु भयो दुवै, अब तपाईँलाई पनि थाहा होला रामजीहरूले सरले पढिसक्नुभयो, यसमा चाहिँ जस्तो जुन टेक्निकहरू युज भएको छ खासमा मुभी मेकिङको टेक्निकहरू बढी युज भएको छ, जस्तो जम्प कट टेक्निक युज भएको छ, एउटा प्रसङ्ग ठ्याक्क फर्केर अर्कोमा जाने बिचमा खोइ भनेर सोध्न सक्ने खाले जम्प कट टेक्निकको युज भएको छ होइन। क्यामेरालाई जस्तो तपाईँ क्यामेराको भाषाबाट भन्दाखेरि तल लो ल्यान्ड डिस्क्रिप्सन भन्छ, तलबाट कुनै मान्छे उभिएको छ भने तलबाट देखाउने लो ल्यान्ड डिस्क्रिप्सन जो तपाईँ गुफाको प्रसङ्गमा तलबाट हेरेको छ। धेरै जस्तो ठाउँमा मैले जति दृश्यहरूको वर्णन गरेको छु लो ल्यान्ड डिस्क्रिप्सन म तल उभिएर माथिको वर्णन क्यामेरालाई तल राखेर फोटो क्यापचरिङ गरेको छु। कतिपय ठाउँमा चाहिँ जस्तो मिनिङ हुन्छ त्यसको भने साइडवेज डिस्क्रिप्सन टप भ्यू माथिबाट हेर्दाखेरिको डिस्क्रिप्सन त्यस्तो पनि छ छन्लाई। त्यस्तो मुभी टेक्निकहरू बढी युज गरेको हुनाले भिजुअल केही इफेक्टहरू दिउँ कि भन्ने लागेर हो त्यस्तो त्यस्तो ठुलो
गणेश सर
रूपमा यसलाई लिनु पर्दैन।
तपाईँले यो चित्रहरूको कुरा गर्नुभयो तर राम सरले कुरा उठाउनु भएको थियो नि चित्र चाहिँ गलत छन् त्यसका बीज अक्षरहरू कम्प्लिट छैनन्।
मैले चाहिँ के गरेको थिएँ भन्नुहुन्छ भने ती सबैको के भन्छ यो चक्रहरू सातवटै चक्रहरूको सबैको चित्र चाहिँ मैले स्क्यान गरेर पठाएको थिएँ होइन
हजुर।
पठाएपछि त्यसमाथि डिजाइनरले चाहिँ ओभर राइट गर्ने के हुन्छ नि त्यही माथि नै काम गरेर अर्को छुट्टै ग्राफिक बनाउँदो रहेछन् उनीहरूले। त्यो बनाउँदाखेरि त्यो कमल पत्रहरू बनाउन उसलाई बोर भएर एउटै माथि हालिदिन्छन् क्या अनि कुनैमा एउटै हालिदिन्छन् कुनै चाहिँ बनाएछन् त्यसमा गल्ती चाहिँ एकदम पछिल्लो चाहिँ खचाउनै पर्ने भएर मलाई ठुलो गाल खाइरहेको त्यसको
उपन्यास तपाईँले कसको लागि लेख्नुभयो?
यो खासमा यसको यसलाई ठुलो एकदमै कस्तो कसको लागि लेख्ने भन्ने त बडो समस्याको प्रश्न हो यो होइन। इन्टेन्टेड रिडरसिप भन्छौँ हामी खासमा कसलाई लेख्छौँ खास यो उपन्यास लेखन साहित्य लेखन चाहिँ खासमा चिठी लेखन चाहिँ होइन। चिठी भए ठ्याक्क मैले फलानालाई लेखेँ मेरो श्रीमतीलाई गर्लफ्रेन्डलाई लेखेँ साथीलाई लेखेँ ठेगाना फलाना ठेगानामा ड्रप गरेँ भन्नुहुन्थ्यो। खास उपन्यास चाहिँ सबैको लागि लेखेको छ पक्कै पनि हुँदैन। यो मासमा जाने भएको हुनाले जो जोले चाहिँ खासमा यसलाई ओर्थ रिडिङ ठान्छ पढेर के चाहिँ हो यो ठिक हो भन्ने ठान्छ त्यसै बेलाले।
अब यो चाहिँ के लाग्यो भने नेपालमा राम लोहनी जस्ता मान्छे कतिजना छन् त्यति मात्रै सङ्ख्यामा किताब निकाले भयो नि हुने रहेछ जस्तो लाग्यो मलाई। राम सर के छ यो विषयमा?
होइन यो यस्तो हो अब यो चाहिँ सामान्य खालको उहाँले धेरै विचार चिन्तन गरेर लेख्नु भएको हो होइन।
पाठकहरू हुन्छन् क्या सरजी कुन सहरमा को छ खतरा पाठकको मान्छे उहाँलाई त भेट्नु डर लाग्छ मलाई।
राम सर मैले गणेश सरलाई एकछिन रोकेँ। राम सरलाई मैले के सोध्नु चाहेँ भने यो चित्रको व्याख्या तपाईँले जसरी गर्नुभयो मलाई लाग्छ कपिल सर तपाईँले यसरी हेर्नु भएको थियो।
मैले हेरेको थिएन
हामीले त खालि टेक्स्ट पढिराखेका थियौँ हामीले टेक्स्ट हेरेर यसलाई चाहिँ हामी त्यसको लेखिएको कुरा मात्रै बुझ्न खोजिरहेका थियौँ। यसको यो चक्रको बारेमा जानकारी हामीलाई थिएन र यति सहजसँग चक्रको बारेमा जानकारी हामीले पाउन पनि मुस्किल पर्छ। राम सरलाई मैले सोध्न खोजेको किताब यो किताब कसका लागि?
यो अघि नै गणेशजीले भने जस्तै यो किताब सबैका लागि हुँदैन है। अब यसमा उहाँले धेरै खालको कुरालाई चाहिँ मिसमास गरेर एक खालको भनौँ न अब एकदम सामान्य शब्दमा भन्दाखेरिमा यो ककटेल जस्तो बनाउनु भएको छ सबै कुरा मिसिएर र यो चित्रहरू नभइकन पनि कथा पढिन्छ। चित्रहरू चाहिँ उहाँले अघि नै भने जस्तो कुनै ग्राफिकल पर्पजको लागि उहाँले एक खालको राख्नुभएको हो त्यो नहुँदाखेरिमा नि बुझिन्छ किनभने चित्रको एसनसँग भित्रको डिस्क्रिप्सन तादात्म्य हुने सम्भावना एकदम कम छ। तर चित्र बुझिसक्दाखेरिमा चाहिँ खोज्न सकिन्छ। जस्तो मैले एउटा चाहिँ स्वाधिष्ठान चक्रतिर कतैतिर विरेकुण्डसँग मैले कतैतिर जोडेँ त्यो मेरो जानकारी थियो र मैले जोडेँ तर त्यो विरेकुण्डको प्रसङ्ग सम्भवतः मलाई लाग्छ विशुद्ध चक्रको च्याप्टरमा छ जस्तो लाग्यो मलाई। अब त्यस हिसाबले चक्रहरूको म्याचिङ भइरहेको छैन। जस्तो अब मणिपुर चक्रमा के हुनुपर्ने विशुद्ध चक्रमा के हुनुपर्ने आज्ञा चक्रमा कुन कुन स्थिति हुनुपर्ने भन्ने कुराहरू त्यसरी क्रोनोलोजिकल्ली हुनुपर्ने हो कि ऱ्यान्डम हुनुपर्ने हो कि के हुनुपर्ने भन्ने छैन। विशेष गरी पछि इडार पिङ्गलाको कुरो सबै एकैचोटि आएको छ फेरि सातैवटा चाहिँ चक्रहरू एक ठाउँमा मिलेर क्रमशः डेभलप भएर आउँछ भनेर बताउन पनि खोजिएको छ। त्यो चाहिँ चित्रको जानकारी भएको हुनाले मैले त्यसरी बुझ्न खोजेँ र टेक्स्टमा भित्र खोजेँ। तर चित्रको जानकारी नहुने मान्छेलाई त्यो च्याप्टर डिभिजन हो भन्ने कुरालाई इग्नोर गरेर पनि पढ्न मिल्छ। अब तर भित्रको कथाहरूमा जुन खालको उहाँले अहिले जम्प कट टेक्निक भन्नुभयो त्यो जम्प कथाहरू अचानक जम्प हुने त्यसको न्यारेटरहरू चेन्ज हुने र जुन खालको एउटा ठाउँ ठाउँमा चाहिँ न्यारेटर र यिनीहरू मेटाफिक्सनल यो एक खालको डिभाइस चाहिँ मेटाफिक्सनल डिभाइस प्रयोग गर्नुभएको छ उहाँले अधि उपन्यास शैलीको होइन। नेपालीमा त्यस्तो खालको कमै लेखिएको छ यो प्रयोगत्मक पनि हो एक प्रकारको। त्यस हिसाबले सबै सामान्य पाठकलाई त्यो निश्चित रूपमा होइन। अब त्यस हिसाबले कसलाई लेखियो भन्ने कुरा चाहिँ त्यति साह्रो प्रष्ट भन्न सकिँदैन। अब पाठकको आफ्नो कक्ष अनुसार सबैलाई हो भन्नु पऱ्यो। अब
कपिल सर, हाम्रो गणेश सरले चाहिँ अघि के कुरा उठाउनु भयो भने क्यामेराको कुरा, मुभीको कुरा, भिजुअल इफेक्ट्सको कुरा गर्नुभयो। तपाईँ आफै यो भिडियोसँग खेल्नुहुन्छ, गणेश सरले भन्नुभएको कुरा चाहिँ तपाईँको हिसाबले कतिको जस्टिफाई हुन्छ?
नै मैले एकदमै यो मैले फिल गरेको छु, के पार्टहरूमा सपनाका कुराहरू आउँछन्। मैले एउटा इन्सेप्सन भन्ने मुभी हेरेको छु, इङ्ग्लिस मुभी। त्यसले आफू निदाएको बेला सपनाभित्र पनि तिनवटा सपना देखेर एउटा फर्मुला चोर्छ के, सफलताका साथ चोर्छन् होइन। त्यो कति कति त्यो फिल छ मलाई, उहाँ त्यो थ्रिडीमा खेल्न अलिकति रमाइलो जस्तो गर्ने पात्र अथवा सपनामा होइन एकदमै तरङ्गिएर खेल्न सक्ने पात्रहरूको मैले यहाँ देखेँ। उहाँले चाहिँ छुनु भएको छ के पार्टमा, म आफै पनि त्यो मुभीमा काम गर्ने भएको हुनाले मलाई त्यो के पार्टले चाहिँ ठ्याक्क छोयो, यो चाहिँ मुभी लायक अथवा यो ठाउँ, यो लोकेसन, यो पात्र चाहिँ सुइटेबल चाहिँ छ अथवा कतै न कतै छोएको छ भन्ने चाहिँ मैले फिल गरेको छु।
यो अन्तिम विश्रामपछि तपाईँलाई पुनः स्वागत छ शब्द सृजनामा। शब्द सृजनाको साथमा छु म राम विकास, र हामीसँग आज छ एउटा बहस र केही छन्द कविताहरू। पालो फेरि छन्द कविताकै प्रस्तुत गर्दै हुनुहुन्छ कवि संगीता खत्री।
कविताको शीर्षक संघर्ष सहरको। छोडे जन्म थलो अनेक सपना बोकेर आए त शास्ति मात्र भई छ यो वक्तमा भागौँ गुहार्दै कता खोज्दा जागिर भेट्न मुस्किल भयो सम्भ्रान्तको देशमा आगो बल्ल छ भित्रपट्टि दिलमा निम्लार कहिले रमा मेरा स्वप्न बिलिन भो सहरमा हाँसौँ म कसो गरी भन्दा दुग्ध बढी छ मूल्य जलको बाँचौँ म कसो गरी गल्दा फोहरले भयो सडकमा दुर्गन्ध चारैतिर चक्का जाम भई छ यही समयमा जन्मन्सरको पिर खल्तीमा पनि दाम भो त मुखमा पर्ने छ चारो यहाँ भोकै रात कटाउने छ उसले पैसा नबच्दा जहाँ तोडिन्छन् नि अगोरका वचनले देखिन्न आफ्नो पना बोलीमा व्यवहारमा पनि यहाँ सद्भाव मर्छन् यहाँ बन्दैछन् कतिका चुसेर पसिना अग्ला र धौले खर पर्दा पतमा कठै र बिचरा भन्ने यहाँको छ र निर्दाको पनि भोका हुन्छ कसले भन्ला र यस्तो पल खै कस्तो परिकल्पना प्रगतिको बन्ला र यस्तो पल त्यो खोली खहरे तरुम कसरी माझी र डुङ्गा बिना धरतीमा कसरी रचु महल त्यो माटो र डुङ्गा बिना पारौँ ईश्वर नै खुसीमा कसरी ती फुलपाती बिना यो यात्रा कसरी गरौँ शिखरको लौरी र साथी बिना झेल्दै जीवनमा अनेक खतरा हाँस्दैछु आफूसित साँच्चै दुःख परेछ यो असजिलो संसारको नै रित मेरो चञ्चल त्यो उतै छ वनमा पाखा पखेरा बर फुस्री त्रास अभावमा मन बसी फर्कन्छु आफ्नै घर फुस्री त्रास अभावमा मन बसी फर्कन्छु आफ्नै घर।
हामी बहस गरिरहेका छौँ पछिल्लो समय चर्चामा रहेको उपन्यास पैतालामाथि। पैतालालाई तान्त्रिक कथा विधानको उपन्यास भनेर व्याख्या गरिएको छ र हामी यसैको केन्द्रमा रहेर छलफल पनि गरिरहेका छौँ। छलफलका निमित्त हामीसँग हुनुहुन्छ राम लोहनी र कपिल अन्जान, साथमा टेलिफोनमा हुनुहुन्छ पैतालाका लेखक गणेश पौडेल।
तपाईँसँग केही जिज्ञासाहरू पनि छन्, तपाईँका केही कुरा छन् त्यो मैले सुनेकै छैन।
मैले केही टेक्निकली रूपमा केही या मैले पढ्दा पढ्दै बुझ्न नसकेका कुराहरू या म आफै पनि बुझ्नुपर्ने कुराहरू या केही कमजोरी भएका कुराहरू जस्तो मलाई यहाँ स्वयं आज यो लेखकलाई पनि सोध्न एकदमै मन छ। जस्तो सामान्य रूपमा पात्र अथवा स्वयं मनै भनौँ न, त्यो पात्रको रूपमा दुईपटक नेपालगञ्ज जान्छ होइन एकपटक मोहम्मद हारुन पत्रकार, त्यहाँको पत्रकार मोहम्मद हारुनलाई भेट्छ, एकचोटि सेन्ट्रल प्लाजामा बसेर लोथिरहेको त्यो एकदम रूपरङ्गहरू छ होइन, त्यो पत्याउनै नसक्ने ठुल्ठुलो लामा नङहरू कपालहरू होइन, त्यो हेब्बी शरीरहरू त्यो छ। अर्कोबाट के छ भन्दाखेरि त्यो पात्र पोखराबाट, एउटा पात्र पोखराबाट एसएलसी दिएर 1993 ऊ पश्चिम जान्छ, मुगुसम्म जान्छ, त्यो भनेको 49 सालको कुरा हो। त्यति बेला उहाँ कसरी गयो नेपालगञ्ज, र उहाँले प्रत्येक दिन एक एक दिनको फरकमा त्यो डिफ्रेन्ट राख्नु भएको छ। अहिले मैले बिहान पनि दैलेखको एकजना पत्रकारलाई सोधेँ, त्यति बेला रोडको एक्सेस थियो कि थिएन, होइन भूगोलमा हामी छिरिसकेपछि त्यहाँको यथार्थ चित्रण गर्नुपर्छ। त्यति बेला झन्डै 2054-55 मात्रै त्यहाँ ट्र्याक खुलेको थियो कि, यहाँदेखि जुम्ला जान अथवा दैलेखदेखि नेपालगञ्ज आउन एकदम भरियाहरूलाई 20 दिन, होइन सामान्य मान्छेलाई एकदम फास्ट हिँड्ने मान्छेलाई 15 दिन लाग्छ कि, अनि त्यो एकदम युवा छ, उसलाई थाहै छैन केही पनि, त्यो मान्छे कसरी गयो दैलेखसम्म। त्यसपछि त्यो महाबु लेख हुँदै नाङमा जान्छ, त्यहाँ नाङमा भएको छ नाम चाहिँ करेक्सन गर्नुपर्ने देखिन्छ, अनि त्यसपछि ऊ रारातल जान्छ, त्यसपछि वालेट केही कारणले बिरामी हुन्छ, अनि उसलाई हेलिकप्टर ल्याएर नेपालगञ्जमा ओह्रालिन्छ होइन। त्यसपछि त्यसलाई सिधै कस्तो संयोग मिलाएको जस्तो लाग्यो कि मलाई चाहिँ, बाटो त मान्छे बाटो हुनुहुन्छ लेखक होइन, ठ्याक्कै त्यो प्लेन पनि पाइहाल्ने, यहाँ हस्पिटलमा पनि आइहाल्ने, तर हुन्छ नि अलिकति भित्र त्यो युवामा त्यो ऊ खै क्युरियोसिटी खै पहिलोपटक मुगु जाँदैछ। म पनि स्वयं भिडियो क्यामेराले लिएर खिच्न जाँदा मलाई एकदम क्युरियोसिटी थियो कि आफ्नो ठाउँ हो र त्यो कस्तो कस्तो मुगु यो होला, रारा यो होला भन्ने फिल त्यो पात्रले कहीँ पनि फिल गर्नै पाएन मैले, होइन त्यो समस्या चाहिँ हो। र अर्को कुरा ऊ पहिलोपटक होला दुर्घटनै भएर पनि ऊ मान्छे पहिलोपटक हेलिकप्टरमा बसेको छ, मुगु गएर बसेको छ नेपालगञ्जसम्म, उसको फिलिङ्स खै ऊ त्यसपछि काठमाडौँ आएको छ, ऊ त रेगुलर त पक्कै पनि मलाई लाग्छ काठमाडौँ पोखरा त गरेन होला त्यो पात्रले, अनि यहाँ चाहिँ समस्या छ जस्तो मलाई लाग्छ।
एउटा प्रसङ्ग
र अर्को कुरा, यहाँ जस्तो 70 वर्ष भइसकेको उत्किलनले ऊ सुसाइड गर्छ, त्यसपछि मलाई लाग्छ त्यो सेरोफेरो सँगसँगै बिएससी पढ्ने सम्भोग अधिकारी हुन्छ दैलेखको है, मलाई लाग्छ ऊ बिएससी पढेको पनि 22-24 वर्षभन्दा बढी हुँदैन हामीले अहिले हेर्ने हो भने पनि। सँगसँगैको अर्को एउटा उत्किलन भन्ने त्यो स्टेसनरी पसल चलाएको छ, त्यो 30 भन्दा बढी कट्नुहुन्न र मलाई लाग्छ त्यो कटेको छैन। त्यस्तो हेर्ने हो भने आजको दिनलाई 70 वर्ष अगाडि लैजाने हो भने 2004 साल हुन्छ, अब त्यो उत्किलनको 30 वर्ष घटाउने हो भने 34 साल हुन्छ। 34 सालमा सहकारीको कसरी स्थापना भएको थियो नेपालमा भन्ने चाहिँ हामीले बुझ्नुपर्छ। अनि त्यो त्यति बेला त्यो एकजना पात्रले त्यहाँ 50 लाख त्यो लेडिजले 50 लाख गोदाममा आफ्नो घरमा थन्काउँछ, कसरी राख्न सम्भव छ, म चाहिँ यो जिज्ञासा हो मेरो। गणेशजी के भन्नुहुन्छ?
एकदम डिटेलमा जिज्ञासा गाह्रो भयो मलाई, भन्छ म पछाडिबाटै भन्छ है। जस्तो उत्किलन र त्यसको श्रीमती माक्सोती तिनीहरूको चाहिँ ग्रोथ अलिक फास्ट ग्रोथ गरेको छ, जस्तो तपाईँले देख्नुभयो होला त्यहाँ एक ठाउँ भनेपछि जोसमणिले अन्तिममा भेट्दाखेरि उसले सोध्छ तिमीलाई मैले कहीँ भेटाए जस्तो लाग्छ भन्छ, अनि उसले चाहिँ हो तिमीलाई मैले पैसा दिने मान्छे मैले थिएँ, तिमी त मेरो समकालीन थियौ कसरी यति चाँडै बुढी भयो भन्छ, सबैको समय एउटै गतिमा खाँच अनि त्यो कारणले के भयो भन्दा त्यसमा टाइम लाइन चाहिँ टाइम कोल्याप्स हो, त्यो उनीहरूको अघि टाइम कोल्याप्स हो अगाडिको नेपालको किस्सामा, यहाँनिर चाहिँ के भन्दा टाइम चाहिँ फास्ट गयो, कोही एउटा मान्छे चाहिँ अति चाँडै बुढो भयो, कोही चाहिँ अलि नेचर हामीले समय भोगिरहेको समयमा भयो भने त टाइमको केसेसमा चाहिँ त्यहाँ त्यस्तो प्रब्लमहरू छ, प्रब्लम भन्दा पनि जानाजान प्रयोग नै हो, त किन भन्दा एक ठाउँमा चाहिँ टाइम कोल्याप्स गरेर मान्छेलाई हराएको छ, जस्तो त्यो रेसुङ्गाको इभेन्टमा 4 दिन कोल्याप्स भएको छ, पोखरीमा डुब्छ सपनामै एउटा केहीसँग संसर्ग गर्छ होइन, र यहाँनिर चाहिँ टाइमलाई एक्सटेन्सन गरेको छ। तपाईँले टाइम सम्बन्धी अवधारणा चाहिँ त्यहाँ फरक फरक छ, जस्तो चाहिँ इरारा पिङलाङले नेपालगञ्जमा भन्छ हाम्रो 5 दिन भनेको यिनको चाहिँ 17 दिन हो भन्छ, त्यस्तो खाले चाहिँ एउटा टाइम लाइनमा यसलाई चाहिँ त्यसरी नै बुझ्नुपर्छ। यो टाइम भनेको खासमा के भनेर सोच्ने हामीले होइन, टाइम भनेको कसरी बुझ्ने, समयलाई कसरी बुझ्ने, क्या हामीले त आइन्स्टाइनलाई त्यसै दुःख परेन होला, उनले यसलाई थर्ड डाइमेन्सन त भने, हामीले समयलाई पनि दुरीमा नाप्छौँ क्या, जब समय एकदमै टाढा हुन्छ, जस्तो पृथ्वी सूर्यदेखि कति टाढा छ भनेर सोध्यो भने हामी किलोमिटरमा भनेर नि यति 100 प्रकाश वर्ष टाढा छ, अनि प्रकाश वर्ष होइन टाढा छ भनेर हामीले समयलाई दुरीलाई नाप्छौँ, दुरीलाई समयमा नाप्छौँ, समयलाई पनि हामीले दुरीमा नापिरहेका हुन्छौँ। यसरी समय र डिस्टान्स बिचको रिलेसनसिप के होला त नि होइन, मान्छेले यदि जीवन यात्रा हो भने जो जति टाढा पुग्यो त्यति नै त्यही नै मान्छे सफल हो भन्नु पऱ्यो, तर टाढा डेस्टिनेसन हो कि होइन, त्यस्तो खाले केही प्रश्नहरू छन्। तपाईँ समयसँग अवधारणाहरूलाई मैले चाहिँ पात्रको ग्रोथमा, पात्रको निर्माणमा, पात्रको भिजिटमा समय सम्बन्धी अवधारणालाई चाहिँ कोल्याप्स नै गरेको हो सर। जस्तो तपाईँले भनेको, अब म आफै पनि 52 साल भइसकेको छु मेरो, म राराताल त्यही बेला नै गएको हो र त्यही नै मैले चाहिँ फिल्डलाई लेखेको, तर 54 सालमा ट्र्याक खोल्या हो, हामी जहाँ चाहिँ हिँडेर गएको त मैले के सोचेँ भने दैलेखसम्म त नहिँडाउँ पनि लामो हुन्छ, कोल्याप्स भइसक्यो ट्र्याक त खुल्यो नि। अब यो उपन्यास त अहिले तपाईँले भन्नुभयो समयसँग बाटो छ या छैन भन्ने, अब 20 वर्षपछि त त्यहाँ बाटो त्यो बेला थियो किन 1 वर्षको अवधिमा भन्ने, फेरि यो यथार्थवादी उपन्यास पनि होइन। तर मैले चाहिँ के गरेँ त्यहाँनिर चाहिँ खेलेकै हो कि, जस्तो मैले अर्को एउटा तपाईँले कतिले त पत्तै पनि लाएनन् एउटा अर्को पनि छ, जस्तो तपाईँको छार्का र लोमान्थाङको बिचमा मैले स्वयम्भू लेक भनेको थिएँ, त्यो स्वयम्भू लेक भन्ने त्यहाँ छँदै छैन क्या सर, त्यो छार्कासम्म पुग्दा एउटा यस्तो लेक छ, एकदम चार पहाड, नेपालमा नाम नभएका पहाड कति छन् होइन, नाम नभएका हिमालय कति छन्, ताल अस्तिसम्म नाम नभएका ताल तलाई पनि थिए, खोलाहरू कति, खोल्साहरू कति छन्, नाम नभएका चिज त धेरै छन् नि सर, त्यहाँ पनि त्यस्तै एउटा लेख छ, यस्तो राम्रो ठाउँ छ त्यहाँ, मैले त्यही कथालाई त्यहाँनिर चाहिँ के एउटा दिनु पऱ्यो, यसको नाम त चाहियो लोकेसन, के राम्रो मैले के सोचेको त्यसको नाम स्वयम्भू लेक राखेँ, त्यस्तो कुनै लेक त्यहाँ छैन कि सर। तर त्यसरी त्यो भौगोलिक यथार्थ, सामयिक यथार्थ बाट चाहिँ मुक्त भएर यसलाई पढ्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ सर।
आज तपाईँमा प्रस्तुत गरेँ मैले सङ्गीता खत्रेका 3 छन्द कविताहरू र पैतालामाथिको रिभ्यू।
शब्द सृजना आजलाई यति नै, तपाईँको सृजनात्मक सल्लाह सुझाव प्रतिक्रियाको अपेक्षामा छु। हाम्रो इमेल akshar.shabd@gmail.com akshar.shabd@gmail.com। तपाईँको यो साथ पाइरहँ, नमस्कार।